مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں شہناز نفیس اور انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، 2015 میں امریکہ کی یل یونیورسٹی کے ماہرین نے بہت تحقیق کے بعد ایک رپورٹ شائع کی جس میں پوری دنیا کے درختوں کا حساب لگایا گیا تھا۔ انہوں نے بتایا کہ زمین پر درختوں کی کل تعداد 30 خرب ہے۔ یہ تعداد انسانی تہذیب کے آغاز پر 60 خرب تھی، لیکن انسان کی ترقی، معاشرے کے پھیلاؤ اور آبادی میں اضافے نے جنگلوں، درختوں اور سبزے میں نصف کمی کر دی ہے۔ اس رپورٹ میں ہر ملک میں درختوں کی کل تعداد، رقبے کے لحاظ سے درختوں کی تعداد اور آبادی کے حساب سے درختوں کی تعداد بھی بتائی گئی تھی۔ اس تحقیق کے مطابق پاکستان میں درختوں کی تعداد 2015 تک 99,22,35,520 تھی۔ پاکستان میں ہر مربع کلومیٹر میں 1131 درخت موجود تھے اور آبادی کا تناسب فی شخص 5 درخت تھا۔ اس کا مطلب ہوا کہ پاکستان اپنے رقبے اور آبادی کے حساب سے دنیا میں سب سے کم درختوں والے ملکوں میں سے ایک ہے۔ امریکہ میں 228 ارب سے زیادہ درخت ہیں، ہر مربع کلومیٹر میں 24,000 درخت ہیں اور آبادی کا تناسب فی شخص 716 درخت ہے۔ کینیڈا میں یہ تناسب فی شخص 9,000 درخت ہے۔ تو ذرا سوچیں کہ پاکستان میں فی شخص 5 درخت ہیں اور کینیڈا میں 9,000۔ یہ کس قدر بڑا فرق ہے کہ ہمیں اس بارے میں سوچنا چاہیے۔ ماحول کی تبدیلی سے پوری دنیا متاثر ہو رہی ہے، لیکن ماہرین ماحولیات کہتے ہیں کہ وہ ملک زیادہ متاثر ہوں گے، بلکہ ہو رہے ہیں، جہاں درخت اور سبزہ کم ہے۔ ہم نے آج فیصلہ کیا کہ پاکستان میں ان لوگوں سے بات کی جائے جو کسی سرکاری مدد کے بغیر اپنی مدد آپ کے تحت شجرکاری کرتے ہیں، پودے اور درخت اگاتے ہیں اور دوسروں کو بھی اس کی ترغیب دیتے ہیں۔ بظاہر یہ کوئی مشہور لوگ نہیں، کسی بڑے عہدے پر نہیں، کسی تعریف اور ستائش کی تمنا نہیں رکھتے، لیکن ہم سمجھتے ہیں کہ یہ قابل تقلید لوگ ہیں اور لوگوں کو معلوم ہونا چاہیے کہ کون اس زمین کو ہرا بھرا کرنے کے لیے اپنا وقت اور پیسہ صرف کر رہا ہے۔ سب سے پہلے ہم بات کریں گے پروفیسر مظہر ہاشمی سے، جو شجرکاری کرتے ہیں اور اس نیک کام میں مصروف ہیں۔ بہت شکریہ ہاشمی صاحب ہمیں وقت دینے کے لیے۔ ذرا اپنے بارے میں بتائیں ہمارے سامعین کو کہ آپ کہاں رہتے ہیں، کیا کام کرتے ہیں اور یہ شجرکاری کا، درخت لگانے کا خیال کب آیا؟
السلام علیکم
جناب۔ جی پروفیسر صاحب،
السلام علیکم۔
وعلیکم السلام۔ آپ کو آواز آ رہی ہے میری؟
مجھے آواز آ رہی ہے۔ مظہر ہاشمی میرا نام ہے، میں گجرات کے ساتھ ایک چھوٹا سا گاؤں ہے پنڈی میانی، ہاشمی ہوں گے جناب کے کنارے، اور میں پروفیشن کے لحاظ سے میں ٹیچر ہوں۔ تو ٹیچر کا جو کردار ہے اور ایک شہری ہونے کا جو کردار ہے اور ایک زمین پر جو ہم بیٹھے ہیں، اس کا جو ہم پر قرض ہوتا ہے، اس کے حوالے سے جو ماحولیاتی امریکی کے جو مسائل ہیں،
جی
اس کے حوالے سے بھی میں نے شجرکاری جو پچھلے 2 سال سے کر رہا ہوں، تو اس میں اپنی مدد آپ کے تحت، اس میں جو میرا بنیادی مقصد ہے وہ ایک ایسا ڈسکورس کریٹ کرنا، ایسا انفیکٹ کریٹ کرنا، اس سنگین مسئلے کی جانب توجہ بہت کم ہے۔ اس لیے میں ٹیچر کو اسٹوڈینٹ فالو کرتے ہیں، تو میں نے سوشل میڈیا کے حوالے سے بھی آج کل اسٹوڈینٹس میں جو میں نے اگر سلیبس کو انٹروڈیوس ہوں اپنے فیس بک کے اوپر، اور میں ان کو میں ایکٹیویٹی کتنی کرتا ہوں اسٹوڈینٹس کے ساتھ کرنے کی کوشش کرتا ہوں، ان کے ذہن میں یہ بات جائے چلے اور آنے والے میں جہاں پہ پودے لگا رہے ہیں، نیئر پلانٹر تیار کرنا بھی میرا بنیادی مقصد ہے۔
اچھا، تو یہ مجھے بتائیں کہ آپ کون سے درخت لگاتے ہیں، کون سے درخت لگانا اور پھر ان کی دیکھ بھال کرنا آسان ہے؟
درخت جو ہے جتنے بھی لگائے جائیں گے ان کی دیکھ بھال کرنا اتنا آسان معاملہ نہیں ہے، اس لیے سب سے جیسے لگاتے ہیں اور پھر وہ اس کو چھوڑ دیتے ہیں۔ اس میں دیسی جو درخت ہیں جو ہمارے یہاں سوٹ کرتے ہیں، اس میں اسپیشلی رکھنا چاہوں گا نیم کے پودے کا، کیونکہ پاکستان کو گزشتہ چند سالوں سے اسموک کا سامنا ہے، ہوتا ہے جو آپ کو بزنس مارکیٹ کے बीमारियों से भी बचाता है और ये माहौल को साफ करने में सबसे अहम ये पौधा है। इसको मैं एक ब्रांड एम्बेसिडर के तौर पर इसका काम करता हूँ। तो उसके अलावा दूसरे देसी पौधे सुखचैन वगैरह है, उसमें टीकर है, उसमें शीशम है, ये इन सब पौधों में इन सब पौधों को लगाने की कोशिश करते हैं, क्योंकि उसमें जो मेरी कोशिश है कि इको सिस्टम हमारा जिसमें उसके गायब होने की वजह से देरी के पौधे के गायब होने की वजह से ये जो दो पौधे हैं इन पर वो परिंदे थे जो आज आजकल हमारे माहौल में डिफरेंट हो रही है, उसकी वजह से आपके फसलों को नुकसान होता है, जो कीड़ा वगैरह होता है वो रोगे खाते थे, क्योंकि उसके साथ में सारे पौधे काट भी होते हैं और आप पैदावार लेने के चक्कर में और खादों का इस्तेमाल, ये बुनियादी चीजें जो मैं देसी पौधे हैं उन पर ज्यादा तवज्जो देता हूँ।
ठीक है। अच्छा प्रोफेसर मजर हाशमी साहब, आपको हम दोबारा मिलाने की कोशिश करते हैं, कुछ आपकी आवाज़ ऐसी है जो हम तक बिल्कुल क्लियर नहीं आ पा रही, तब तक हम फहद रिजवान साहब से बात करते हैं, उन्होंने हमें ज्वाइन कर लिया, बहुत शुक्रिया फहद। हमें पहला सवाल ये कि हमारे सामने इनके लिए आप बताएं कि आप कहाँ रहते हैं और क्या काम करते हैं और किस तरह ये आपको ख्याल आए कि दरख्त लगाने चाहिए। वैसे तो खैर हर शख्स को ये ख्याल आ जाना चाहिए, नेक ख्याल, लेकिन ये कि शुरुआत कैसे हुई?
जी साहब बहुत बहुत शुक्रिया। पेशे के लिहाज से मैं इंजीनियर हूँ और रावलपिंडी में रहता हूँ और एक काफ़ी एक हम्बल बैकग्राउंड से मेरा ताल्लुक है। और ख्याल इसका मुझे इसलिए आया क्योंकि जब मैं छोटा था तो हमारे इर्द के जो थे वो सरेटों में मैं रहता हूँ, तो वहाँ पर हम लोग राह चलते हमें दरख्त का साया मैसर होता था और गर्मियाँ जैसा कि आप जानते हैं यहाँ पर बहुत शदीद बहुत सख्त होती हैं
जी,
तो हम लोग जो थे वो उन दरख्त की छाँव में जो थे वो चलते थे, स्कूल जाते थे, मार्केट जाते थे। फिर हुआ ये कि यहाँ पर एक डेवलपमेंट मॉडल आया कि जिसमें वो घरों को तोड़ तोड़ के प्लाजा बनने शुरू हुए और जो आगे क्यारियां होती थी दरख्त होते थे वो कट कट के वहां से फिर पार्किंग बनने लग पड़ी और उसको लोगों ने कमर्शियल एक्टिविटीज के लिए इस्तेमाल करने लग पड़े। और अब मेरे पास कोई गाड़ी नहीं है, मेरे पास जो है वालिद जो थे साइकिल पे थे, मैं तो पैदल जाता आता था, तो बहुत एक तकलीफ दे एहसास होता था कि आप शदीद स्कॉर्चिंग सन के अंदर जो है बर्निंग हीट के अंदर आप चल रहे हैं और जो धूप है वो आपके सर पे आके लग रही है और आपके जो तलवे हैं वो जल रहे हैं चलते हुए रोड पे। तो ये एक एहसास था कि यहाँ पर दरख्त होने चाहिए, यहाँ पर छांव होनी चाहिए। तो हम लोगों ने फिर ये किया कि मैंने शुरू में तो अकेले ही जो सायेदार दरख्त होते हैं वो लगाने शुरू किए रोड के साथ साथ, रोड के दरमियान में जहाँ पे जम्पी मुझे ग्रीन बेल्ट मिलती थी, तो और लोग भी मुझे साथ ज्वाइन करते चले गए। मैं सोशल मीडिया पर चीजें शेयर करता रहता था अपनी, तो जो हमारा यहाँ पे PHA है रावलपिंडी में जो हॉर्टिकल्चर को जो देखते हैं, तो उनके कुछ अफसरान ने ये किया कि यार ये सायेदार दरख्त लगे हुए हैं जो कि बड़ा अच्छा ग्रो भी कर रहे हैं, तो फिर उन्होंने ढूंढा कि यार ये कौन लड़के हैं या कौन लोग हैं जो ये काम कर रहे हैं, तो फिर हमारी उनसे मुलाकात हुई और एक ग्रुप बना के हमने जो था वो ये काम स्टार्ट कर दिया। और फिर इतना ये एक अच्छा एक इनिशिएटिव था कि उसको फिर आर्मी ने भी उसको उसकी तरफ जो थी तवज्जो दी और हमें GHQ बुलाया गया, पूछा गया कि क्या कुछ है, कहाँ से फंडिंग आती है, क्या कुछ करते हैं आप लोग, तो हमने उसे बता दिया कि हम लोग इस तरह से ही जो है वो एक कम्युनिटी बेस एक काम कर रहे हैं, इनिशिएटिव है और मकसद ये है कि पाकिस्तान में जो एक ग्रीन स्पेस है उसको रिकवर किया जाए। और हम कोई बहुत बड़े बड़े काम नहीं कर सकते, हम अस्पताल नहीं बना सकते, हम स्कूल नहीं बना सकते, मगर हम एक दरख्त लगा सकते हैं मुल्क के लिए और आने वाली नस्लों के लिए और अपनी कौम के लिए।
अच्छी बात।
तो उन्होंने भी काफी अप्रिशिएट किया और फिर लॉजिस्टिक्स वाले में भी हमें काफी हेल्प की। तो ये है कि वो फिर एक जो आइडिया था वो बहुत अच्छा चल पड़ा और फिर हमने एक और इनिशिएटिव ले लिया इस्लामाबाद के अंदर। इस्लामाबाद आप जानते हैं कि ग्रीन कैपिटल बहुत सबसे एक शहर है, मगर वहां पर हमें परिंदे नजर नहीं आते उस तरह से, उसकी वजह ये है कि वहां पर फलों के दरख्त ही नहीं है। तो हमने फिर यहाँ पर एक फूड बास्केट का कॉन्सेप्ट जो था वो मुतारिफ करवाया कि हम जो ग्रीन बेल्ट्स हैं इस्लामाबाद में वहाँ पर हम डेंस किस्म का जो है फ्रूट ट्रीज लगाएंगे। हमने 2 साल पहले एक नादरा हेडक्वार्टर से हमने इस्लामाबाद में हमें CDA ने कैश दिया जहाँ पे हमने फ्रूट ट्रीज लगाए काफी अच्छे बहुत ऊंची ऊंची हाइट्स के, और हुआ ये कि वो विद इन 2 ईयर्स उसके बड़े अच्छे मेच्योर कर गए और उस वक्त परिंदों ने घोंसले बनाए और बड़ा अच्छा। अभी आप अगर कोई जाए वहाँ तो आपको गुदहरियाँ नजर आती हैं, आपको रंग बिरंगी परिंदे नजर आते हैं। तो CDA काफी इस पर फिर उन्होंने काफी अप्रिशिएट किया उस चीज को और फिर हमें मजीद उन्होंने पैचेस दिए पार्क्स दिए कि यहाँ पर आप लोग आके जो है वो अपने फ्रूट बास्केट्स बनाए यहाँ पे छोटी छोटी। तो कॉन्सेप्ट यही है कि शहर साफ सुथरे हों, परिंदे वापस आए, जो एक कार्बन इमिशन है इतनी ज्यादा वो एतवार को।
तो अब आप अकेले कर रहे हैं ये काम या आपके साथ, यानी वो तो ठीक है CDA या अगर आर्मी भी आपको सपोर्ट कर देती है तो अच्छी बात है, लेकिन जो क्या आपने कोई तंजीम बना ली है और कुछ दोस्त हैं या तावुन करने वाले लोग आपके साथ हैं?
तो इसका ये था कि स्टार्ट में तो मैं किसी NGO वगैरह तो अभी भी हमारी उस से नहीं है, रजिस्टर्ड नहीं है, मगर क्योंकि हमें अपने इस काम को नाम एक देना था ताकि मजीद हमें लोग जो है वो साथ ज्वाइन कर सकें, तो हमने ग्रीन स्कॉट के नाम से एक जो था वो ग्रुप बनाया और दोस्त उसमें जो थे वो आके साथ मिलते चले गए। और अब ये है कि कराची में भी दोस्त कुछ काम कर रहे हैं, पंडी इस्लामाबाद में भी हैं, GB में भी हैं, KP में भी हैं, मगर अब हर इलाके के जो है अपनी अपनी पेचीदगियां हैं, तो जहाँ थोड़ा बहुत काम हो सकता है कर रहे हैं। हम कोई NGO से नहीं है कि कोई रजिस्टर्ड NGO हो जिसकी मतलब कोई सैलरीज मिलती हो, नॉन ऑफ अस इज बीइंग पेड फॉर एक्टिविज्म, हमें से किसी को भी जो है इसका तनख्वाह नहीं मिलती, कोई 9 to 5 जॉब नहीं है, हम लोग 9 to 5 तो अपनी नौकरियां करते हैं, हर कोई अपने कोई पढ़ा रहा है, कोई कोई मतलब मैं खुद इंजीनियर हूँ, कोई हमें डॉक्टर्स हैं, तो हम तो आम दिनों में तो अपनी नौकरियां करते हैं, जो वीकडेज होते हैं हमारी, वीकेंड्स होते हैं उस पर हम लोग जो है फिर ये काम करते हैं। और कोई डोनेशन का भी यही है कि अपनी अपनी सोशल मीडिया पे जो है हम लोग फंड अपील करते हैं, अपने अपने सोशल सर्कल्स में हम लोग जो है एक बात करते हैं कि हम लोग ये दरख्त लगाना चाहते हैं और इसमें आप लोग हेल्प करें, तो लोग बहुत लाख हैं। हमने मुहर्रम में कंपेन की थी कि हम शोध है करबला की याद में जो है वो सुर्ख फूलों वाले दरख्त लगाना चाहते हैं, तो हमने उस तरह से कंपेन की। इस तरह से कोई भी कोई रिलीजियस इवेंट आता है या कोई भी कोई कौमी तकरीब आती है, नेशनल डे आता है, तो हम उसी हवाले से जो है वो कोशिश करते हैं कि उसको ज्यादा एक बेहतर अंदाज में जो है वो ऑब्जर्व किया जाए।
बहुत अच्छी बात। लेकिन अच्छा ये बताएं कि आप अपने बीज कहीं बो दिया तो उसके बाद फिर आपका काम खत्म है, मजीद किसी और इलाके में जाके आप बीज बोएंगे या फिर वो दरख्त या पौधा उग जाता है तो फिर उसका आप ख्याल रखते हैं कि वो जड़ पकड़ जाए तो उसकी देखभाल भी करते हैं?
इसमें दो तीन चीजें हैं, हम लोग सीडलिंग नहीं करते होते, हम लोग कोशिश ये होती है कि 7 to 8 feet ऊंचा दरख्त हम लगाएं ताकि उसको एक दफा जमीन में जब वो लग जाए तो, और हमारी कोशिश होती है कि वो एक हार्ड नेटिव ट्री हो, वो कोई ऐसा दरख्त ना हो कि जिसको हमें बाद में उसकी लुक आफ्टर करनी पड़े। तो हम लोग जो भी इंडिजिनस हमें दरख्त मिलते हैं, पीपल मिलती है, बोर्ड मिलती है, शीशम मिलती है, हम वो दरख्त लगाते हैं, पिलकन मिलती है, इसको आपने जमीन में लगाया 4 to 5 feet ऊंची, ऑलरेडी वो सैपलिंग थी, हमने उसको जमीन में लगाया, उसको हमने वाटरिंग कर दी, और उसके बाद जो है अदारे हैं जो उसका उसका ख्याल रखते हैं, क्योंकि हम जब किसी भी जगह पर प्लांटेशन करते हैं तो वी मेक श्योर कि जो वहाँ पे कंसर्न्ड अथॉरिटी है वो उसकी रिस्पॉन्सिबिलिटी ले। और रावलपिंडी इस्लामाबाद के हवाले से अगर देखा जाए, KPK के हवाले से देखा जाए, तो हमारा जो सक्सेस रेट जाता है वो 90-95% जाता है, क्योंकि अदारे जो है बहुत तावुन करते हैं और अदारे जो है उसका ख्याल भी रखते हैं। सिंध में खसूस ये कराची के अंदर जो हमारा एक एक्सपीरियंस है वो इस हवाले से बेहतर नहीं है, क्योंकि वहाँ पर एडमिनिस्ट्रेटिव हवाले से मसाइल हैं, अदारे जो हैं वो उस तरह से काम नहीं करते जिस तरह से उनको करना चाहिए, तो वहाँ पर हमें काफ़ी मुश्किलात का सामना करना पड़ता है, और वहाँ पर जो एक बड़ी तादाद में जो डोनेशन हैं वो तो उसी मद में लग जाते हैं कि यार अभी दरख्त अगर लगा दिया तो उसके आफ्टर केयर के लिए आपको जो है वाटर भी जो है पर्सनली उसको आपने लगाना है, और उसका ख्याल रखने के लिए भी आप लोगों को पैसे देने पड़ते हैं कि हम आपको पे करेंगे तो आप इस सैपलिंग का ख्याल रखें, ये मुश्किल हैं वहाँ पर।
अच्छा कभी आपने ऐसा हुआ कि जैसे अभी आपने कराची का भी जिक्र किया तो दूसरे शहरों में भी मुख्तलिफ शहरों में लोग काम कर रहे हैं, और ज़ाहिर है हर शख्स तो ऐसा नहीं कर सकता कि वो पूरे मुल्क में काम करे, तो इदारों का काम होता है, लेकिन आपके जो इनफरादी तौर पर या कुछ लोग मिल के काम कर रहे हैं मुख्तलिफ शहरों में, तो उनसे कोई रबता है एक दूसरे से, कुछ आप मदद लेते हैं या एक दूसरे को मालूम एक दूसरे फराहम करते हैं जिससे फ़ायदा हो आपको?
इसमें यह है कि जो कराची का हमारा यूनिट है उसमें ऑलरेडी जो दोस्त हैं वो बहुत ज्यादा कराची के हवाले से या जो साउथर्न पाकिस्तान के टेरेंस वाले से बहुत ज्यादा वो लोग इल्म रखते हैं, तो हम लोग एक दूसरे के साथ कोऑर्डिनेशन में तो होते हैं। ग्रीन स्कॉट की अगर मैं बात करूँ तो वो तो हम लोग सारे के सारे, हमारा एक वेबसाइट है, हमारी एक सोशल मीडिया ग्रुप्स हैं बने हुए हैं हर सिटी के, फिर हर सिटी के ऊपर जो है एक फिर हमारी एक कोर ग्रुप्स हैं जो कि चारों सूबों से और वो मौजूद है वहाँ पे, तो हम आपस में तो कोऑर्डिनेट करते हैं। इस तरह से जो एग्रीकल्चर यूनिवर्सिटी है फैसलाबाद में उनके साथ हमारी काफ़ी अच्छी कोऑर्डिनेशन रहती है, तो हम लोग जो है काफ़ी अच्छा उनके साथ मामला चल रहे हैं, तो कोऑर्डिनेशन भी रहती है, डिफरेंट ग्रुप्स हैं उनके साथ भी, इसी तरह से डिफरेंट इवेंट्स पे जो है सेमिनार में उनसे मुलाकात रहती है, और कोशिश ये होती है कि एक दूसरे के एक्सपीरियंस से जो है वो सीखा जाए।
और ये भी कोई क्या दुरुस्त बात है कि मुख्तलिफ शहरों के मुख्तलिफ इलाकों के दरख्त अलग होते हैं, कुछ दरख्त ऐसे हैं जो इस्लामाबाद में नहीं लगाने चाहिए और कुछ ऐसे हैं जो कराची में नहीं लगाने चाहिए? ज़ाहिर है आम आदमी को तो ये बातें नहीं मालूम, लेकिन जब आप लगाते हैं तो ये बातें मालूम करते हैं?
बिल्कुल ऐसे ही है, हमारी कोशिश ये होती है, क्योंकि मैं तो खुद सफ़र कर रहा हूँ, मैं खुद जो हूँ वो मुझे सांस की तकलीफ है, और हम जानते हैं कि इस्लामाबाद के अंदर जो था वो जनरल अयूब खान को एक शौक चढ़ा कि यार इसको सरसब्ज करना है, तो उन्होंने एक साउथ ईस्ट एशिया से एक दरख्त मंगवाया पेपर मलबरी, जिसे जंगली तूत बोलते हैं, वो ला के इन्होंने उसकी सीडलिंग कर दी और वो अजाब बन गया यहाँ पे पंडित इस्लामाबाद के लोगों के लिए, पटवार के लोगों के लिए। इसी तरह से कराची के अंदर सिंध में एक कोरोनो का जो था एक फिनोमना आया, ये कोई एस्टैब्लिश चीज नहीं है कि कोरोनो वाकई ही इतनी एक डिजास्टर सिस्टम की स्पीशी है, मगर उसमें बात ये थी कि जब आपके पास नेटिव ट्री मौजूद है तो आपने बाहर से इम्पोर्ट क्यों किया। इसी तरह से केपीके के अंदर आजकल जो है अखबारों में खबरें आ रही है कि जंगलात को आग लगाई जा रही है या वहां पर जंगल जल रहे हैं
जी,
उसमें भी एक बहुत बड़ा एक फिनोमना यही था कि जब गवर्नमेंट इसमें इन्वॉल्व होती है, जब ब्यूरोक्रेसी इसमें इन्वॉल्व होती है और जब एनजीओ इसमें इन्वॉल्व होती हैं, तो वहां पर फिर एक नंबर रेस चल पड़ती है कि हमने 1 लाख दरख्त लगाया, हमने 10 लाख दरख्त लगाया। मैं अगर आप फ्रेंकली बोलूं तो हमने पिछले साल 10,000 दरख्त लगाए थे
जी।
इस साल हमने जो है 3 से 4 हजार से ज्यादा दरख्त नहीं लगाए, बट वी मेक श्योर कि जो दरख्त लग रहा है वो 100% सर्वाइव करे, वो वहां का नेटिव ट्री हो और वो ग्रो करेगा। हम लोग जो आज दरख्त लगाएंगे वो हम अपने लिए नहीं लगा रहे, वो हम अपनी आने वाली जनरेशन के लिए लगा रहे हैं। तो अगर गवर्नमेंट इसमें इन्वॉल्व होती है और जब गवर्नमेंट इसको पुश करती है तो फिर वो ऐसी स्पीशीज लेकर आते हैं जो कि उस इलाके के हवाले से जो है वो दुरुस्त नहीं होती। हमारे पास ऑलरेडी पानी की स्कार्सिटी का मसला है, पानी बहुत कम है मुल्क में, और ये चूंकि उन्होंने नंबर्स दिखाने होते हैं, एक फास्ट ग्रोथ दिखाना होता है कि जब खान साहब ऊपर से गुजरे या कोई भी सरकारी वजीर ऊपर से गुजरे तो दिखाया जा सके कि यहाँ से हमने 10 लाख दरख्त लगाए थे, यहाँ से हमने 50 लाख दरख्त लगाए थे, तो वो नेटिव ट्रीज नहीं चूज किए जाते। फिर इसमें एक दूसरा बहुत बड़ा जो एक अलमिया है वो ये है कि अदारों के अंदर, चूंकि इसके आपको पता है कि टेंडर मंजूर होते हैं, इसकी परचेसिंग होती है, तो अगर आप नेटिव ट्री लगाएंगे जो कि ब्रिटिश एरा में लगते थे
सस्ते लग जाएंगे,
अब एक बड़ा एक अजीबोगरीब फिनोमेना है कि ब्रिटिश एरा में जितना भी आप पुराने आप चले जाएं, रेलवे स्टेशन चले जाएं, कहीं भी चले जाएं, तो वहां पर आपको नेटिव ट्री मिलेगा जिसका घना साया है, जिससे परिंदे आते हैं, बिकॉज ब्रिटिश न्यू के यहाँ पर जो है गर्मी पड़ती है तो आपको सायादार दरख्त चाहिए। हमारे यहाँ पर एक वो एक एग्जॉटिक किस्म की स्पीशीज लगाई जाती है, जिसकी वजह यह है कि ये चूंकि इम्पोर्ट होती है, इस पीस की परचेसिंग होती है, तो उसमें से जो है वो पैसा भी बनाया जाता है, खाया भी जाता है, और अल्टीमेटली उसका नुकसान ये होता है कि उस पर एनवायरमेंट पर जो है वो कोई पॉजिटिव इंपैक्ट तो आता नहीं है, उल्टा बस औकात जो है वो एक ऐसी स्पीशी लाके लगा दी जाती है जो कि उस इलाके की नेटिव नहीं होती, इसी बिना पर जो है दीगर मसाइल पैदा होते हैं।
ठीक है फहद, बहुत शुक्रिया हमें वक्त देने के लिए और बहुत आपने अहम बातें बताई हैं और हमारी मालूमात में इजाफा किया है। हमें डॉक्टर नासिर जाफरी ने लाहौर से ज्वाइन किया है। सर बहुत शुक्रिया, हमें बताएं कि आप क्या काम कर रहे हैं और आप तो अगर डॉक्टर हैं तो फिर कैसे ये दरख्त लगाने के लिए टाइम निकाल लेते हैं।
सर आप कैसे हैं?
जी अल्हम्दुलिल्लाह मैं ठीक हूँ, आप बताएं।
मैं आपका और वॉइस ऑफ अमेरिका की पूरी टीम का मशकूर हूँ जिन्होंने मुझे मेरा पैगाम पहुँचाने के लिए एक प्लेटफॉर्म फ्राहम किया।
जी
जनाब, पिछले साल जून की बात है, एक आर्टिकल मेरी नजर से गुजरा जो कि क्लाइमेट कंट्रोल पे था, जिसमें किसी भी मुल्क के मौसम को मुतदिल रखने के लिए इस मुल्क में 25 से 33% जंगलात का होना जरूरी है।
जी
आगे पढ़कर मेरी हैरानी की इंतहा रही कि पाकिस्तान में ये जंगलात सिर्फ 2.2% है।
दुरुस्त।
डॉक्टर था, ऑक्सीजन की जरूरत से बाखूबी वाकिफ था, तो मैंने दोस्तों के साथ मिलकर मिशन ऑक्सीजन के नाम से शजरकारी मुहिम का आगाज किया।
ठीक।
सबसे पहले डॉक्टर कम्युनिटी, फिर ऐसा आम पब्लिक को इसमें भी शामिल करता गया।
अच्छा।
इस बरसात में मिशन ऑक्सीजन का फेज 3 शुरू हो चुका है।
अच्छा।
अब तक एक साल में तकरीबन हम 50,000 पौधे लगा चुके हैं।
गुड।
खुशांत बात यह है कि इनमें मैक्सिमम ग्रो कर गए हैं।
अच्छा।
पिछले साल 14 अगस्त पर हमने पंजाब और केपीके के मुख्तलिफ शहरों में पौधों के स्टॉल लगाए थे और लोगों में मुफ्त पौधे तकसीम किए थे। इस साल भी 14 अगस्त को हम इस स्लोगन के साथ 14 अगस्त एक दरख्त मुख्तलिफ शहरों में स्टॉल लगा रहे हैं, और अगर हम अपना ये मैसेज 14 अगस्त एक दरख्त 22 करोड़ आवाम तक पहुंचाने में कामयाब हो जाते हैं तो हम हर 14 अगस्त पर 22 करोड़ दरख्त लगा सकते हैं, जिससे बहुत जल्द हमारा मौसम मुतदिल और मुल्क सरसब्ज शादाब हो जाएगा।
ये तो बहुत अच्छी बात है, लेकिन ये बताएं इस पर तो बहुत खर्चा आता होगा, ये फिर कितना कितना पैसा आप लगा देते हैं और ये कहाँ से आता है पैसा?
हाँ कहाँ से आता है, इसका जो है ना 8 रुपए का हमें पौधा महकमा जंगलात देता है। और हमारी डॉक्टर कम्युनिटी, नर्सेज और पैरामेडिक ये चंदा इकट्ठा करते हैं हर जो है ना फेज पर, और हम इसके पौधे लोगों के घरों में तकसीम करते हैं जिससे हर बंदा उस पौधे को ओन करता है और वो लगाता है।
अच्छा, अब ये बताएं कि मैं दरख्त लगाना चाहता हूं लेकिन मैं जमींदार नहीं हूं, यानी मेरे पास कोई रकबा नहीं है, तो फिर मैं क्या करूं? ऐसे लोग क्या मशवरा देते हैं फिर आप?
उनके लिए सबसे अच्छी जगह कब्रिस्तान है।
अच्छा।
आप कब्रिस्तान में दरख्त लगा सकते हैं। हम लोगों ने काफी कब्रिस्तान, स्कूल और हॉस्पिटल में दरख्त लगाए हैं, جو تقریباً سارے گرو کر چکے ہیں.
اچھا, اور جب آپ درخت لگاتے ہیں تو پھر اب جیسے آپ نے بتایا کہ آپ نے 50,000 درخت لگائے اور بہت سے ان میں گرو کر گئے, تو پھر کیا ان کی مانیٹرنگ بھی کرتے ہیں, ان کو جا کے دوبارہ دیکھتے بھی ہیں کہ کون دیکھ بھال کرتا ہے؟
بالکل دیکھتے ہیں, لوگ ہمیں ان کی تصویریں بھیجتے ہیں جو ہم شیئر کرتے ہیں.
اچھا
جی جی.
اور کس طرح کے درخت لگاتے ہیں؟ یہ پھلدار ہوتے ہیں, غیر پھلدار ہوتے ہیں؟ کچھ درخت تو ظاہر لکڑی حاصل کرنے کے لیے اگائے جاتے ہیں.
نہیں نہیں, ہم لوگ وہ درخت لگاتے ہیں, ہماری کوشش یہ ہوتی ہے کہ یہ جلانے اور لوگ کاٹنے کے لیے کام نہ آئے. مثلا شتوت ہے
جی,
جامن ہے, نیم ہے اور بیکین ہے, یہ درخت ہماری میکسیمم یہ کوشش ہوتی ہے.
اچھا, اور لاہور میں تو ایک مسئلہ یہ ہے, یعنی وہ ایشو آج کے پروگرام کا ہمارا نہیں ہے, لیکن ہم جانتے ہیں کہ لاہور میں پانی کا بہت مسئلہ ہے, پانی ملتا نہیں ہے اور اب شاید زمین سے کھینچا جاتا ہے, تو پھر آپ کیسے پانی حاصل کرتے ہیں درختوں کو پانی دینے کے لیے؟
نہیں, ہمارے صرف فوکس لاہور نہیں ہوتا
جی,
بہت سے دوسرے گاؤں اور شہر ہمارا فوکس رہے ہیں.
تو آپ کا اپنا تعلق کہاں سے؟ اس علاقے میں بھی لگاتے ہیں؟ چنیوٹ سے. جی جی, تو آپ نے وہاں پہ بھی ڈرائیو, وہاں بھی یہ مہم چلائی؟
ان شاء اللہ اگر آپ کو کبھی موقع ملا تو آپ چنیوٹ کا, میرا ایک گاؤں ہے رجوع سادات
جی,
وہ پاکستان کا درختوں کے لحاظ سے آئیڈیل گاؤں ہوگا ان شاء اللہ.
اچھا, اور یہ جو آپ مہم چلاتے ہیں, کیا کہ موسم دیکھ کے چلاتے ہیں کہ آپ نے مانسون میں کرنا ہے یا بہار میں کرنا ہے, یا یہ پورے سال جاری رہتی ہے؟
نہیں نہیں, یہ ہم 3 مہینے چلاتے ہیں, بہار کے اسٹارٹ میں چلاتے ہیں اور اسی طرح برسات میں ہم اب یہ مہم سوشل میڈیا پہ جو ہے نا یہ چلانا شروع ہو گئے ہیں, اور درختوں کے لیے ہم ڈونیشن بھی اپنے دوستوں سے اکٹھی کرتے ہیں, اور پھر ہمارا اس دفعہ کوشش ہے کہ ہم میکسیمم سٹال لگا کے لوگوں کو پودے دیں اور لوگ اپنے گھروں میں لگائیں.
اچھا, حکومت بھی ظاہر شجرکاری مہم چلاتی ہے, بلکہ خیبر پختونخوا میں تو حکومت کا کہنا ہے اس نے 1 ارب درخت لگائے ہیں, تو کیا آپ ان سرگرمیوں سے بھی آگاہ رہتے ہیں, اور کیا حکومت سے بھی کوئی تعاون آپ مانگتے ہیں یا انہیں تعاون فراہم کرتے ہیں؟
نہیں, ہم لوگ محکمہ جنگلات اور مختلف لوگوں سے ملا ہوں
جی,
لیکن جو کسی رائے ملنی چاہیے تھی وہ نہیں ملتی, اس لیے ہم جتنا خود کر سکتے ہیں وہ خود کر رہے ہیں ابھی.
ٹھیک ہے, اور پھر آپ کا فوکس کون سا علاقہ ہے فی الحال؟ ظاہر آپ کے لاہور میں رہتے ہیں تو پھر فی الحال تو لاہور ہی کی طرف آپ کو زیادہ فوکس ہوگا.
نہیں نہیں, ہمارا فوکس دوسرے گاؤں ہیں, مثلا چنیوٹ ہمارا بہت فوکس رہا ہے
جی,
کیونکہ میرے لیے اور میرے دوستوں کے لیے وہ ایزی ہے وہاں پہ کام کرنا, اور پاکستان میں کہیں بھی درخت لگائیں تو فائدہ تو آخر میں پاکستان کو ہی ہونا ہے.
تو آپ کیا زراعت سے بھی آپ کو کوئی تعلق رہا ہے کچھ, آپ زمین ومین بھی آپ کی ہے, یا آپ کا اس طرف کوئی تعلق نہیں تھا اور آپ نے بعد میں پھر؟
جی جی, میں ذمہ دار گھرانے سے میرا تعلق ہے.
اچھا, یعنی اس کا مطلب ہے کہ آپ کو, آپ کے لیے کوئی مشکل نہیں تھا یہ سب کچھ کرنا؟
جی, میں ایک جٹ فیملی سے ہوں جی.
ٹھیک ہے, ناصر جعفری صاحب بہت شکریہ ہمیں بتانے کا اپنے کام کے بارے میں, اور یقیناً آپ کا پیغام پھیلانا چاہیے, سارے پاکستان کو بتانا چاہیے, 14 اگست ہی نہیں پورے سال ہی یہ مہم جاری رہنی چاہیے, اور پاکستان میں زیادہ سے زیادہ درخت اگانے چاہیے. بہت شکریہ ہمیں وقت دینے کے لیے. ہمیں اب معروف احمد چشتی صاحب نے جوائن کر لیا ہے, ان سے اس بارے میں سوال کرتے ہیں. بہت شکریہ چشتی صاحب ہمیں جوائن کرنے کے لیے, فرمائیے گا کہ ہمارے سامعین کو بتائیں کہ آپ کا تعلق کس علاقے سے ہے, غالباً آپ شاید زمیندار ہیں, کیا کام کرتے ہیں اور کیسے یہ شجر کاری کا آپ کو خیال آیا اور اس طرف آپ نے مہم چلائی؟
بہت شکریہ زیدی بھائی مجھے انوائٹ کرنے کا, بہت بہت شکریہ. میں حویلی لکھا ضلع اکاڑا سے تعلق رکھتا ہوں, اور بیسیکلی زمیندار گھرانے سے تعلق ہے میرا, لیکن میں ٹیچر بھی ہوں اور رائٹر بھی ہوں.
گڈ,
تو ہمارے یہاں پہ مجھے سب سے زیادہ جو فیل ہوتا تھا, نہروں کے گرد اور راجباہوں کے گرد بہت زیادہ درخت ہوا کرتے تھے ہمارے بچپن میں, آج سے 30-35 سال پہلے. لیکن آج بالکل صفا چٹ ہو گیا ہے, کوئی درخت بالکل نہیں بچا ہے. اور اس وجہ سے اور ماحولیاتی آلودگی کی وجہ سے اور گرمی کی شدت کی وجہ سے مجھے یہ احساس ہوا.
جی, شاید رابطہ منقطع ہوا ہے یا آواز آنا بند ہوئی ہے, آپ آواز سن سکتے ہیں میری؟ میرا خیال ہے کہ شاید لائن ڈراپ ہوئی ہے, اور وہ بہت ہمیں اہم بات بتا رہے تھے, معروف احمد چشتی صاحب حویلی لکھا سے اکاڑا سے ان کا تعلق ہے, اور ویسے ذمہ دار ہیں لیکن شجرکاری کرتے ہیں, اور ہم اس بارے میں بتا رہے تھے کہ کیسے گرینری پاکستان میں ختم ہو رہی ہے, اچھے بھلے درخت بھی لگے ہوتے ہیں لوگ اسے کاٹ دیتے ہیں, اور اس کا نتیجہ بھگتنا پڑتا ہے عوام کو, موسم بدل رہے ہیں, موسم سخت ہو رہے ہیں, اور اس کا سبب یہ ہے کہ ملک سے درخت پہلے ہی کم تھے اور کم ہوتے جا رہے ہیں, جیسا کہ ہمیں کچھ دیر پہلے ناصر جعفری صاحب نے بتایا کہ پاکستان کے صرف 2-2.5% ہی رقبے پر جنگلات ہیں. جی ہمیں چشتی صاحب آپ نے جوائن کر لیا ہے, آپ کو آواز آ رہی ہے؟
جی سر آواز.
جی جی آپ شاید لائن ڈراپ ہو گئی تھی, فرمائیے. آپ بتا رہے تھے کہ درخت آپ جس علاقے میں رہتے ہیں وہاں سے سب غائب ہو گئے.
تو سب درخت غائب ہو گئے, پھر میرے دل میں آئی کہ ہم پڑھے لکھے لوگ ہی اگر اس میں قدم بڑھائیں گے تو کچھ بات بنے گی, ادر وائز تو کام نہیں ہونے والا. میرے بہت پیارے بھائی ہیں خضر ولی چشتی, پاک پتن سے تعلق رکھتے ہیں, تو انہوں نے اسٹارٹ کی تھی گرین اورچیز کے نام سے ایک تنظیم شجرکاری کے لیے, پری پلانٹیشن کے لیے. تو پھر ان کے ساتھ مل کے ہم نے یہاں پہ حویلی لکھا میں ایک شاخ بنائی, اور کچھ دوستوں نے اساتذہ جو میرے ساتھ پڑھانے والے تھے انہوں نے میرا ساتھ دیا, اور میں نے اپنی زمینوں پہ ہی چھوٹی سی ایک فری نرسری قائم کی.
اچھا,
تو اب اس نرسری میں ہماری کوشش یہ ہوتی ہے کہ ہم جتنے زیادہ سے زیادہ سایہ دار درخت اور پھلدار درخت وہ ہم اگا سکیں. تو شام کو میرے دوست اکٹھے ہوتے ہیں اور ہم تھیلیاں بھرتے ہیں, مٹی بھرتے ہیں, اور پھر اس میں بیج لگاتے ہیں جو ہم مختلف طریقے سے اکٹھا کیا ہوتا ہے, اور پھر جیسے وہ پروان چڑھتا جاتا ہے تو پھر ہم آگے کالجز میں, اسکولز میں, آفیسز میں, اور نہروں کے کناروں پہ خاص طور پہ وہ ہم اس کو وہاں منتقل کرتے جاتے ہیں. تو اب تک ہماری گرین اورچیز ٹیم نے الحمدللہ کچھ 65,000 کے قریب درخت لگائے ہیں.
خوب, بہت اچھی بات ہے. کتنے عرصے میں آپ نے, کتنے عرصے سے یہ کام کر رہے ہیں؟
یہ ہم 4 سال سے کام کر رہے ہیں.
اچھا, اور جب آپ پھر کسی کو درخت لگانے کی ترغیب دیتے ہیں تو لوگ تعاون کرتے ہیں, کیونکہ بڑی مصروف اب زندگی ہو گئی ہے, بہت سے لوگ کے پاس وقت نہیں ہوتا, تو لوگ جوائن کرتے ہیں آپ کو؟
لوگ جوائن کرتے ہیں, بڑے شوق سے کرتے ہیں, لیکن لوگ چاہتے یہ ہیں کہ آپ خود بھی درخت اگا کے, پودا اگا کے لے آئیں, خود ہی ہمیں لگا کے دے دیں. اچھا, اور پھر ہم سو جائیں, پانی بھی نہ لگائیں, اور وہ خود ہی پودا بڑا ہوتا رہے اور ہمیں سایہ دیتا رہے.
اچھا, اور گھر پہ آ کے کہہ لو میں نے درخت کچھ, میں نے کچھ تھوڑے سے آم اور انار بھی اگا لیے, یہ بھی آپ لے جائیں.
جی جی جی, یہ بھی ہوتا ہے, یہ آپ آ کے لے جائیں, ہم کچھ نہیں کرنے والے ہیں.
تو پھر آپ زیادہ
شکوا,
جی جی فرمائیں.
یہ رہتا ہے کہ جو پڑھے لکھے لوگ ہیں کم از کم ان کو اس رویے سے باہر نکلنا چاہیے.
جی,
وہ باشعور لوگ ہیں, اور ان طبقے کو, اساتذہ کرام کو, ڈاکٹر کو, وکلا کو, وہ اس معاملے میں تھوڑا سا ویک میں نہ صحیح تو مہینے میں ایک دفعہ باہر نکل کے اپنے ہمسایوں کو لے کے, بچوں کو لے کے اس طرح کی پلانٹیشن کریں, ایک درخت ہی لگا دیں چاہے.
جی,
وہ بہت کام ہو جائے گا.
ٹھیک, اچھا آپ جو درخت لگاتے ہیں یہ کون سے والے درخت ہوتے ہیں؟ پھلدار ہوتے ہیں, غیر پھلدار ہوتے ہیں, پھر بیلیں بھی ہوتی ہیں, جھاڑیاں بھی ہوتی ہیں, تو آپ کی توجہ کس طرف ہے؟
ہماری توجہ ہے پھلدار اور سایہ دار درختوں پہ, جیسے کہ جامن ہے, آم ہے, آڑو ہے, تو شہتوت ہے, یہ درخت ہو گئے, یہ پھلدار درخت ہیں. اور جو ہمارے مقامی درخت ہیں, برگد ہے, پیپل ہے, شیشم ہے, تو یہ والے درخت جو ہیں, امل تاس اس میں بہت خوبصورت درخت ہے, بڑے پیارے پھول لگتے ہیں. اور ان کی خاص بات یہ ہے کہ جتنے ہمارے مقامی دیسی درخت ہیں وہ صرف خوبصورتی اور سائے کے لیے ہی نہیں استعمال ہوتے, بلکہ ان کی ادویات بہت سی بنتی ہیں. اس کی ادویات میں بہت زیادہ استعمال ہوتے ہیں, نہ صرف انسانوں کے لیے بلکہ جانوروں کی ادویات کے لیے وہ بہت زیادہ مفید ثابت ہوتے ہیں.
اچھا, خوب, تو یہ تو پھر بالکل دھیان دینے والی چیز ہے اس طرف زیادہ سے زیادہ. اب آپ یہ بتائیں کہ ہر علاقے کی زمین مختلف ہوتی ہے, جیسی حویلی لکھا کی ہوگی ویسی میرے شہر خانے وال کی نہیں ہوگی, یا خیبر پختونخوا کی ڈفرینٹ ہے, سندھ کی الگ ہے, تو پھر یہ کیسے آپ, اب دوسرا آپ سے کوئی مشورہ مانگے تو کیسے آپ مشورہ دیتے ہیں, کون سے درخت لگائیں کس علاقے میں, اور جو جن کا فائدہ بھی ہو, جو گرو بھی کر جائیں؟
جی, اس میں سب سے زیادہ یہ ہے کہ اب جیسے مثال کے طور پہ کیکر ہے, اور ایک درخت ہے سوہانجنا جسے مورنگا بھی کہتے ہیں انگلش میں.
جی,
تو یہ ایسے درخت ہیں جو نہایت آسانی کے ساتھ ہر بنجر سے بنجر زمین میں بھی اگ جاتے ہیں.
اچھا,
ان کو جتنا زیادہ لگا سکتے ہیں, یہ وہی پھر کہوں گا کہ میڈیکلی بھی یہ فائدہ مند ہیں, چھاؤں بھی دیتے ہیں, اور مورنگا کا تو ایک نام ہے میڈیکل کی دنیا میں اور صحت کی دنیا میں. تو یہ اب چاہے راجن پور میں لگا دیں, ڈیرا غازی خاں میں لگا دیں, آپ بہاول نگر میں لگا دیں, آپ سائیوال میں لگا دیں, یہ درخت ہر جگہ اگ جاتے ہیں.
اچھا,
باقی کچھ درخت ہیں جیسے آم ہے یا جامن ہے یا آڑو ہے, وہ زیادہ بنجر زمینوں میں یا تھور والی زمینوں میں وہ زیادہ پروان نہیں چڑھتے ہیں. ہاں, تھوڑی سی توجہ دینے سے उनको भी हम परवान चढ़ा सकते हैं। मिसाल के तौर पे हमारे कुछ अर्सा पहले तक, 4-5 साल पहले तक, मैंने अपने इस हवेली लखा जिला उकाड़ा में आड़ू कहीं नहीं देखा था।
अच्छा,
फिर मुझे एक दोस्त ने आड़ू गिफ्ट किया जेलम से, तो वो मैंने यहाँ पे लगाया और इस आस्ते के चले खूबसूरती रहेगी, लेकिन मैं हैरान रह गया कि उसको 3 साल के बाद उससे हमने एक मन आड़ू का फल तोड़ा है।
उफ, जबरदस्त।
और बहुत जबरदस्त, बहुत मीठा, बहुत लजीज। और अभी रिसेंटली 6 माह पहले उकाड़ा सिटी के करीब एक दोस्त ने तकरीबन कुछ 4 एकड़ रकबे पे बाग लगाया आड़ू का।
अच्छा,
तो ये ऐसी चीजें हैं जिनका हम पहले तसव्वुर नहीं किया करते थे। वो इसलिए नहीं किया करते थे कि हमने कभी कोशिश ही नहीं की इस जानिब।
जी,
तो जब कोशिश की है, तवज्जो दी है, थोड़ा सा एहतमाम किया है, तो वो चीजें भी हमें यहाँ पे फल दे रही हैं। इसी तरह ही बाकी इलाकों में जहाँ जितना भी, मतलब पंजाब तो स्पेशली, चाहे बंजर से बंजर जमीन ही सही, चाहे वो जो भी इलाका हो, वहाँ पे जानवर हैं लोगों के पास, वहाँ पे गाय भैंसे हैं, उनका गोबर वो एज अ कंपोस्ट यूज करके जमीन को बेहतर बनाया जा सकता है।
दुरुस्त।
तो वो जब जमीन बेहतर होगी तो ऑटोमेटिकली वहाँ पे पौधे ग्रो करना शुरू कर देंगे।
अच्छा, जैसे आपने भी कहा, आपने बचपन में आपने बहुत दरख्त देखे और फिर एक वक्त आया कि सफाई हो गई बहुत से इलाकों से दरख्तों की। ज़ाहिर है मेरे भी तजुर्बात ऐसे ही हैं, और भी लोग ये समझते हैं कि दरख्तों में कमी होती जा रही है। तो ये कौन लोग हैं जो दरख्त काट लेते हैं और उन्हें एहसास नहीं कि माहौल को नुकसान पहुँच रहा है? क्या इसमें गवर्नमेंट भी मुलव्वस होती है या इनफरादी तौर पर, यानी दूसरे लोग होते हैं, आम शहरी होते हैं?
मुझे बहुत अफसोस के साथ और नहायत शर्मिंदगी के साथ ये तस्लीम करना पड़ रहा है कि इसमें 90% हमारे गवर्नमेंट के महकमे के लोग शामिल होते हैं और 10% जो है वो हमारे जिम्मेदार लोग शामिल होते हैं जिनके आसपास के इलाके में रकबे होते हैं नहरों के पास।
अच्छा,
ये अभी अब मैं क्या, यहाँ पे अगर तो कैमरा होता तो मैं आपको कभी दिखाता, हमारी जो रावी कैनाल थी यहाँ पे अभी लखा के करीब से गुजरती है, हमारे बचपन में यहाँ पे अब दोपहर को चलते थे तो कहीं धूप नजर नहीं आती थी सड़क के ऊपर, दोनों जानब इतने घने दरख्त थे। फिर उसके बाद सफाया हो गया। अब गवर्नमेंट ने क्या किया, महकमे की बद ध्यान से मुलायजा फरमाए कि ये जब भी लगाते हैं, ये कीकर लगाते हैं या शीशम लगाते हैं।
अच्छा,
ये इसके अलावा ये पीपल कभी नहीं लगाते हैं, ये बरगद कभी नहीं लगाते हैं, ये और कोई फलदार तो पूजा और कोई सायादार दरख्त भी नहीं लगाते हैं, सिर्फ इस ख्याल से कि हम इसको 3 से 4 साल के बाद काट के बेच सकेंगे, और ये काट के बेच लेते हैं।
अफसोस की बात है,
ये अफसोस की बात है। और महकमे के अफराद ही ये सारा काम करते हैं और जिम्मेदार लोग भी जो काटते हैं वो भी इनके तावन से काट के बेचते हैं।
अच्छा, ये बताएं, आप तो राइटर हैं और गालिबन बच्चों के लिए भी कहानियां लिखते हैं, तो आप ऐसी कहानियां लिखते हैं कि बच्चों को तरगीब मिले कि वो भी बचपन में ही दरख्त लगाना शुरू कर दें ताकि उनकी आदत बन जाए और फिर जब उनका वो जवान हो और उनकी अगली नस्ल आए तो फिर हमारा लैंडस्केप बदल जाए, हरा भरा हमारा मुल्क हो जाए?
जी जी बिल्कुल, मेरी भरपूर कोशिश ये है। अभी कुछ अर्सा पहले महनामा तालीम तरबियत में मैंने एक कहानी लिखी थी, मीरांपुर का खजाना।
अच्छा,
तो वो मीरांपुर एक बहुत पुराना इलाका है शेखुपुरा के करीब, वहाँ पे बहुत सारे खंडरात कह सकते हैं आप, महदूद एरिए में है। तो वहां से मैंने एक आइडिया ये उठाया कि कुछ बच्चे खजाने की तलाश में वहां पे जाते हैं लेकिन खजाना तो नहीं मिलता, वहां पे उनको एक अलग किस्म के पुराने जो दरख्त हैं, पौधे छोटे छोटे, वो उनको मिलते हैं वो गार के अंदर करके।
अच्छा,
तो वो फिर उसको वहां से उठा के ले आते हैं और वो फिर बाकी लोग जो मुंतजर होते हैं कि भाई खजाना लेने गए हुए हैं, तो वो उनको आके बताते हैं कि यार असल खजाना ये है, बाकी खजाने तो खत्म हो जाने वाले, खर्च हो जाने वाले हैं, तो ये खजाना है जिनको लगा के हमारी आइंदा नस्लें और हम भी सांस ले सकेंगे, अदरवाइज सांस लेने का हमारे पास कोई दूसरा रास्ता है ही नहीं
ऑक्सीजन के सिवा। बिल्कुल दुरुस्त बात है। बहुत शुक्रिया हमें ज्वाइन करने के लिए, बहुत आपसे अच्छी गुफ्तगु रही और हमें हमारी मालूमात में बहुत इजाफा हुआ। इंशाल्लाह किसी और मौके पर आप और ज़्यादा इस सिलसिले में काम करेंगे, हम मज़ीद प्रोग्राम करेंगे और आपसे इस बारे में मालूमात हासिल करेंगे। बहुत शुक्रिया। हमें सफदर चीमा साहब ने ज्वाइन कर लिया है, جو اسی طرح کا کام کراچی میں اور سندھ کے دوسرے علاقوں میں کرتے ہیں. بہت شکریہ چیمہ صاحب. فرمائیں ہمیں کہ آپ نے کب درخت لگانے کا سلسلہ شروع کیا, شجرکاری کا خیال کیسے آیا, اور یہ بھی بتائیں کہ پھر آپ ویسے رہتے کہاں ہیں, کام اس کے علاوہ بھی کچھ اگر کرتے ہیں تو ہمیں اس بارے میں بتائیں.
السلام علیکم جی صاحب, سب سے پہلے تو بہت بہت شکریہ آپ ہی جانے کا جو میں نے فورم سے جو ہے بات کرنے کا موقع عنایت کیا. تو بس اس کے حوالے سے یہی ہے, جیسے بچپن میں میرا محبت سے ظاہر ہے لے کر میں تھی, لیکن جب یہ کلائمیٹ گلوبل وارمنگ اور ان چیزوں کے حوالے سے تھوڑا سا پڑھا تو اس سے تھوڑی سی اس طرف گیا کہ پلانٹیشن باقاعدہ ہمارے اور ہماری قوم کی ضرورت ہے.
جی,
تو پھر ایک باقاعدہ پلیٹ فارم بنا کے دا گرینسٹ کے نام سے اویئرنیس پر بھی کام کیا اور فزیکلی جو ہے پلانٹیشن پہ بھی کام کیا, اور مزید جو ہے اس پر جو بھی ہمارے وسائل ہیں اپنے ریسورسز میں رہتے ہوئے ہم کوشش کر رہے ہیں ان شاء اللہ. باقی جو بات پوچھے, اور میں تھوڑی سی معذرت یہ کہنا چاہوں گا کہ میں ابھی بھی سفر میں ہوں, شاید بارش کی وجہ سے یہ ٹرینز وغیرہ بہت سلو چل رہی ہیں.
اچھا,
سفر میں اپنی اسٹیشن پہ پہنچا نہیں.
نہیں چلیں, اگر تھوڑی سی ہم سے بات کر لیں تو اچھی بات ہے. تو ہمیں یہ بتائیں کہ پھر آپ بنیادی طور پہ آپ ویسے کہاں, کس علاقے میں آپ کا فوکس رہا ہے جہاں آپ نے یہ شجرکاری کی درخت اگائیں, اور کیا آپ اکیلے کام کرتے ہیں یا کچھ لوگ آپ کے ساتھ ہیں؟
جی, کراچی میں کافی دوست ہیں, اور کراچی کے تقریباً آپ سمجھ لیں کہ چار سے پانچ ایریا جیسے اورنگی ٹاؤن ہے, لانڈی ہے, منیر ہے اور محمود آباد وغیرہ ہے, تو یہاں سے ہم نے مقامی تنظیمیں کھڑی کی ہیں.
اچھا,
تاکہ وہ لوگ اپنے علاقے کو خود سے اون کریں اور ہم ان کو اویئرنیس اور ان کو ایجوکیٹ کریں پلانٹیشن کے حوالے سے, اور جو ہم ان کی لاجسٹک سپورٹ کر سکتے ہیں وہ کریں, اس طریقے سے کام کر رہے ہیں. جی,
اچھا, کراچی ظاہر میرا بھی میں کراچی میں بہت عرصہ رہا ہوں, تعلق وہیں سے, تو اب ہم وہاں دیکھتے ہیں کہ شہر میں درخت بہت کم ہیں, اور درخت چونکہ کم ہیں تو پھر پرندے بھی کم نظر آتے ہیں, زیادہ تر کوے اور چیلیں اس طرح کے جانور, یا زیادہ سے زیادہ ڈومیسٹک جو ہماری اسپیرو ہے, عام چڑیا, وہ بس نظر آتی ہے, باقی رنگ برنگے پرندے نظر نہیں آتے, اور شاید اس کی وجہ یہی ہے کہ درخت نہیں ہے. تو اب شہر تو پکا ہو گیا ہے, سڑکیں پکی ہیں, کہاں درخت لگائیں؟ یعنی آپ کوشش تو کر سکتے ہیں شاید مضافاتی علاقوں میں, لیکن بیچ شہر میں کہاں درخت لگائیں, کیسے لگائیں؟
دیکھیے جی, نمبر ایک جو ہے جو گرین بیلٹس ہیں کافی ہم نے گنجائش ہے, اس کے علاوہ کچھ علاقے ہم نے مارک کیے تھے, جیسے کچھ سمندر کریز کے علاقے بھی ہیں, اور اس کے علاوہ بھی کافی گورنمنٹ کی ایسی جگہیں پڑی ہوئی ہیں جہاں پر بہت بڑے بڑے اربن فارسٹ بنائے جا سکتے ہیں.
اچھا,
اور ہم ان پرندوں کو واپس لا سکتے ہیں, یعنی جھنڈ کے جھنڈ درختوں کو ہم لگا سکتے ہیں. تو کافی ایریاز ہیں, لیکن اس کے لیے ضرورت اس بات کی ہے کہ اگر حکومت کی سائیکل جو ہے انوائرمنٹ پہ بڑا فوکس ہے حکومت کا, اور اس حوالے سے کے پی کے نے کافی کام بھی کیا ہے, تو ان کو چاہیے کہ ایک اسپیشل ڈپارٹمنٹ بنائیں جو روایتی این جی او سے ہٹ کر, مطلب ایسے لوگوں کے ساتھ مل کر یہ پلان کریں کہ جو رضاکار ہیں, جو پیشنٹ لوگ ہیں, تو ان کے جو لیگل ریکوائرمنٹ ہو, جو ڈاکیومینٹیشن ہو, اس کے لیے بھی کوئی ایزی وے بنائیں, تاکہ اور ان لوگوں کے ساتھ مل کر اگر یہ پروجیکٹ ڈیزائن کریں گے تو میں سمجھتا ہوں کہ یہ کراچی کو کیا پورے پاکستان کو جو گرین کرنے کا ایک خواب ہے ہم سب کا, تو بہت جلد جو ہے وہ شرمندہ تعبیر ہو سکتا ہے. لیکن شرط یہ ہے کہ گورنمنٹ پیشنٹ لوگوں کے ساتھ مل کر پروجیکٹ ڈیزائن کرے.
جی ہاں, اس کے لیے تو خلوص اخلاص بہت ضروری ہے, وہ کہیں نظر نہیں آتا. آپ سندھ میں بھی ظاہر ہے آپ نے یہ کام کیا, تو سندھ تو بہت سا ایسا علاقہ ہے جہاں پر درخت نہیں ہے, گرینری نہیں ہے, سندھ میں ظاہر ہے یہ مسئلہ ہے, تو آپ اس طرف بھی آپ نے توجہ دیے, کچھ شہروں میں آپ نے وہاں بھی درخت لگائے ہیں, تو اس بارے میں بتائیں.
کراچی کے علاوہ؟
جی, کراچی کے علاوہ.
جی, کراچی کے علاوہ ضلع بدین کی تحصیل ہے بلارکی.
جی,
تو وہاں پر ایک ماڈل رورل فارسٹ تحصیل کا بنایا تھا, اس میں تقریباً 1000 میل لگوائی ہے.
اچھا,
تقریباً 60-65%
لائن شاید ڈراپ ہو گئی ہے ہماری. سفدر چیمہ صاحب سفر کر رہے ہیں, شاید ٹرین میں ہیں اس وقت, اور آواز ان کی اس وقت ہم تک نہیں پہنچ پا رہی. وہ یہ بتا رہے تھے کہ وہ کراچی اور سندھ کے دوسرے علاقوں میں, بدین میں. مدین کے علاقے گلارچی میں اور مختلف جگہوں پر وہ شجرکاری مہم چلاتے رہے ہیں. کراچی میں بہت بڑا مسئلہ ہے, وہاں پر پچھلے 20-30 سال میں بہت زیادہ درخت کاٹے گئے ہیں اور اس کی وجہ سے پرندے شہر سے غائب ہو گئے ہیں, بہت کم پرندے, یعنی چیل اور کوے نظر آنا تو ہم یہ نہیں کہہ سکتے کہ شہر میں پرندے دکھائی دے رہے ہیں, لیکن وہ جو خوبصورت رنگ برنگے پرندے, نیل کنٹھ, بلبل, کوئل, اس طرح کے پرندے اب بہت بہت کم, شاذ و نادر ہی کہیں نظر آتے ہیں. اور اس کی وجہ ظاہر ہے یہی ہے کہ شہر میں درخت گھٹتے چلے جا رہے ہیں. اگر گوگل سیٹلائٹ سے بھی شہر کا نقشہ کچھ سال پہلے کا اور اب کا دیکھیں تو معلوم ہوتا ہے کہ گرینری شہر سے غائب ہو گئی ہے. اور اگر یہی ہم مقابلہ کریں یورپ اور امریکہ کے مختلف شہروں سے تو بہت حیرت ہوتی ہے کہ جیسے لندن کا کہتے ہیں 33% حصہ درختوں سے ڈھکا ہوا ہے, اور بہت سے شہر ہیں جن کا 50% حصہ درختوں سے ڈھکا ہوا ہے. لاہور میں بھی ظاہر ہے بہت درخت ہیں, لیکن کراچی اس لحاظ سے بدقسمت اور محروم شہر ہے کہ یہاں سے درخت کاٹ لیے جاتے ہیں اور لگائے نہیں جاتے, اور بہت سے درخت جو لگائے گئے ہیں وہ شہر کی آب و ہوا سے ہم آہنگ نہیں ہیں. ہمارے ایک دوست صحافی نے ہمیں ایک دفعہ بتایا کہ جو کراچی میں درخت لگائے گئے ہیں وہ ایسے کڑوے درخت ہیں کہ ان پہ پرندے بیٹھنا پسند نہیں کرتے. اور ابھی ہمارے دوستوں نے فہد رضوان نے جیسے بتایا اسلام آباد میں, وہ ایسے درخت انہوں نے پھلدار درخت لگائے کہ ان کا پھل آئے تو پرندے ان پر بیٹھنا پسند کریں, گھونسلہ بنانا پسند کریں, اور انہیں بہت کامیابی ہوئی کہ انہوں نے جب ایسے درخت لگائے تو شہر میں پرندے پہلے نظر نہیں آتے تھے اور پھر اب بہت زیادہ پرندے نظر آنا شروع ہو گئے. تو یہ بات بھی بہت اہم ہے, یہ جاننا یہ اس کے بہت ضروری ہے کہ کس شہر میں کون سا درخت لگانا چاہیے. شاید درخت لگائے جا سکتے ہیں اور پھلدار درخت لگانے چاہئیں, اس سے ظاہر دوہرا فائدہ ہوتا ہے, پھل بھی ملتا ہے لیکن پرندے بھی ایسے درختوں پر آنا پسند کرتے ہیں جو میٹھے ہوتے ہیں, جن پہ انہیں پھل مل سکتا ہے, وہاں وہ گھونسلے بنا کے خوشی محسوس کرتے ہیں. پاکستان کا یہ مسئلہ ہے کہ درخت بہت کم تعداد میں ہیں. جس ہم نے رپورٹ کا ذکر کیا یل یونیورسٹی کی, اس کے مطابق پاکستان کے صرف 5% حصے پہ درخت ہیں یا جنگل ہیں, اور یہ بہت کم ہے, یہ لینڈ کے لحاظ سے, پاکستان کی زمین کے لحاظ سے بہت ہی کم رقبہ ہے. دوسرے ملکوں میں بہت زیادہ درخت ہوتے ہیں, جن کے 10% سے کم, جن ملکوں کے رقبے پہ درخت ہیں وہ بہت ہی کم ملک ہیں. بیشتر ممالک میں بہت زیادہ درخت موجود ہوتے ہیں. ہمیں شاہد شریف چھانگا صاحب نے جوائن کر لیا ہے, ان سے پوچھتے ہیں کہ ان کا تعلق کہاں سے. چھانگا صاحب بہت شکریہ, کس شہر سے آپ کا تعلق ہے اور آپ کیا کام کرتے ہیں اور یہ شجرکاری کا خیال آپ کو کیسے آیا, اس بارے میں بتائیں پلیز.
جی السلام علیکم سر, میں پتوکی سے ہوں, بات چیت ہے ہمارے پاکستان کی بہت بڑی.
جی
اور بنیادی طور پہ میں بھی نرسری کا کام ہی کرتا ہوں, ریٹرڈنس ہے, میری تیسری جنریشن ہے, یعنی ہماری فیملی کا کام ہے.
گڈ.
تو 4-5 سال پہلے یہ چیز محسوس ہوئی تھی, میں کراچی بھی گیا تھا کہ بارشوں کا جو ہمارا ڈسٹرب ہوا پڑا سارا نظام اور گرمی بہت زیادہ بڑھ گئی.
جی
تو وہ یہ تھا کہ ہمارے پاس جو پلانٹیشن ہے بہت کم ہے, بہت زیادہ, میرا بھی فیصلوں میں تو شاید میں نہ بتا پاؤں, آپ بہتر سمجھتے, لیکن نہ ہونے کے برابر ہے. دنیا کے مقابلے میں ہمارے علاقوں میں درخت نہیں ہے. تو اس سلسلے میں پھر میں نے خود بھی تیار کر کے پودے دینے شروع کر دیے دوستوں کو, اویئرنیس دینے شروع کر دی, اور فیس بک پہ اور یوٹیوب پہ تھے میرے گروپ تھا پیج بنے ہوئے تھے, وہاں سے پھر میں نے ایک کمپین شروع کی. اور الحمد للہ پھر ہر بشر دو شجر کے نام سے اس میں کئی لوگ ملتے گئے, پورا بھی تو قافلہ ہے, ہر شہروں میں بن گیا ہے, بہت اچھا لوگ کام کر رہے ہیں اور ہزاروں کے حساب سے پودے لگ رہے ہیں. اور مین چیز یہ ہے کہ وہ پودوں کی کیئر کرتے ہیں, یہ چیز کہ پودے لگا کے دور نہیں جاتے. تو ان شاء اللہ تعالیٰ 1-2 سال میں, کیونکہ گورنمنٹ کے یہ بس کی بات نہیں ہے, گورنمنٹ کچھ کر نہیں سکتی. یا ہمارے بیلدار جو ہیں وہ پودے بیچتے ہیں, درخت لکڑی بیچ دیتے ہیں اور پھر آگ لگا دیتے ہیں اور شو کروا دیتے ہیں کہ بس یہ آگ لگی تھی, جبکہ وہ ٹمبر مافیا جو ہے وہ لکڑی سیل کر رہا تھا. تو یہ ہمارے پرائیویٹ سیکٹر میں جو لوگ ہیں وہ اپنے کھیتوں میں, روڈ کنارے پہ, قبرستانوں میں, اسکولوں میں جو لگاتے ہیں, یہ پودے پھر چوری بھی نہیں ہوتے ہیں کیونکہ ان کی ملکیت گورنمنٹ کی نہیں ہوتی ہے. تو انشاءاللہ کچھ عرصے میں آپ کو یہ جو لوگ ہیں عوام یعنی کہ جو کام کر رہی ہے وہ نظر بھی آنا شروع ہو جائے گا.
یہ تو بہت اچھی بات ہے اگر عوام میں شعور اس طرح آپ اجاگر کر رہے ہیں اور سب لوگ مل کے اور لوگ اس بارے میں سوچ رہے ہیں. اچھا میں نے ایک مضمون دیکھا ہے فیس بک پہ جس میں آپ نے یہ بتایا کہ کون سے درخت لگائیں اور انہیں اور کسی درخت کو کیسے, یعنی وہ جڑ پکڑے, کیسے آپ بیج لگائیں یا پودا لگائیں, تو مجھے یہ آپ ہمارے سامعین کے لیے بتائیں کیونکہ مجھے بالکل نہیں پتہ کہ کیسے درخت لگاتے ہیں, کیسے اگاتے ہیں, کیسے اس کا خیال رکھتے ہیں, تو ذرا ہمیں تھوڑی تفصیل بتا دیں اس بارے میں.
سر کئی پودے جو ہے نا, جس طرح آج کل ہمارے سیڈ نیم کا ہے, بکین کا ہے, یا جامن کا ہے, آم کا ہے, کچنار ہے, इनके सीड तैयार होते हैं, हमारे लोकली सीड है और वही पौधे हमारे लिए दी बेस्ट है, हमारे जो ट्रेडिशनल कहते हैं जो मकामी है, जो बाहर से आ रहे वो हमारे माहौल दोस्त नहीं है, अक्सर पौधे हमारे माहौल दोस्त नहीं है। तो इनके सीड तैयार है, वो सीड लगते हैं और जब सिंपल फार्मूला है कि जब भी किसी चीज का सीड तैयार होता है वही टाइम उसके लगाने का बेस्ट टाइम होता है।
अच्छा,
तो वो सीड लगाते हैं, कीकर है जिसमें फुलाई है और सांजना है और इसमें नारियल आ जाता है, अमरतास है, बरना है, नीम है, गुलमोहर है, इन चीजों के सीड होते हैं और कई चीजें कलमों से भी तैयार हो जाती है। अभी सावन का मौसम हमारे यहाँ पे स्टार्ट है तो कई चीजों की कलमें जो है ना, पीपल है और बरगद है, इसमें और एक दो चीजें आ जाती है जिसमें सांजना खासकर आजकल इसका बड़ा ट्रेंड चल रहा है, इसकी कलमें चल जाती है। आप इसकी बड़ी से बड़ी भी क्या कहेंगे उसको के डंडा तोड़ के भी लगा, काट के लगा देंगे, काटना है उसको तोड़ना, तो वो भी जो है ना वो गर्व कर लेता है अपना रूट सिस्टम।
अच्छा।
और वो चल जाता है, सिंबल है, बहुत अच्छा चल जाता है।
गुड, तो ये सफेदे के दरख्त के बारे में कहा जाता है कि इसे नहीं लगाना चाहिए क्योंकि ये बहुत पानी पीता है, पानी का तो मसला है हमारे यहाँ, तो ये सही बात है?
सर वो पानी बहुत पीता है इसमें कोई शक नहीं है, लेकिन पौधा गलत नहीं है, सफेदा गलत नहीं है, लगाना गलत है कि हम उसको कहाँ पे लगा रहे हैं। वो था सेम और थोर वाली जमीनों के लिए।
अच्छा।
हमारी जमीनों की बेहतरी के लिए हम सफेदा लगाते थे कि वो पानी वहां से ले लेता था, पानी का लेवल नीचे ले जाता था, हमारी जमीन जरखेज हो जाती थी, कारामंद हो जाती। लेकिन हमने क्या किया, उठा के उसको पार्कों में भी लगा दिया और रोड किनारों पर भी लगा दिया, स्कूलों में लगा दिया, यानी कि गवर्नमेंट ने वो सस्ता पौधा पड़ता था और उन्होंने तैयार करके लगवा दिए, वो गलत हो गया। जबकि आज भी सेम और थोर वाली जमीनें जहाँ पे कलर आ रहा है वहां पे सफेदा ही कामयाब है। जाती करेंगे अगर किसी, जिस तरह भी कराची में इन्होंने कोनो लगा दिया, बुनियादी तौर पे कोनो माहौल दोस्त पौधा है।
अच्छा।
ये कंफर्म बात है कि माहौल दुश्मन नहीं है, लेकिन हमने किया क्या कि पूरे कराची में कोनो ही लगा दिया। एक
तो...
बंदे को आप रोज उसको जो ना मटन खिलाना शुरू करने के तीसरे दिन वो हाथ जोड़ देंगे कि भाई बस छोड़ दो बस हो गई। इसी तरह कराची का भी है था जिन्होंने पूरे कराची में कोनो ही लगा दी हर तरफ, बदअजमी करा दी कराची के मौसम को भी साथ में।
सही।
तो कोनो वहां के लिए थी जहां पे कुछ नहीं हो रहा, जहां पे पानी पॉसिबल नहीं है देना, जमीन अच्छी नहीं है, वहां साए के लिए, परिंदों के लिए, परिंदे बैठते हैं इस पे, जानवरों के लिए इसको यानी कि लगाना चाहिए, लेकिन जहां पे कुछ ना हो वहां पे कोनो लगा दे नहीं। अगर और कराची के माहौल के लिए, कराची में माशाल्लाह अमरतास है, बरना, नीम, गुलमोहर, जामुन, पीपल, बोर्ड है, बनियान जिसको बोलते हैं, नारियल है, अशोक है, इसमें कई और चीजें हैं, खुलाई चल जाती है वहां पे, किक्कर है, बेरी है, अभी मैं कितने नाम आपको सांझना है, ऑस्ट्रेलियन किक्कर चलता है वहां पे
जी।
और जैकोरेंडा चलता है वहां पे, तिलकन है, इतने ज्यादा दरख्त है जो वहां पे लगाए जा सकते हैं, सस्ते हैं, 15-20 रुपए का पौधा यहाँ मार्केट में कराची में जाके 10 रुपए पर हो जाएगा।
अच्छा, मैं ना यहाँ अमेरिका में देखता हूँ कि घास ही बहुत तरह की है, 10-20-15 तरह की तो मैं घास यहाँ पे मैंने देखी है, तो ये घास भी लगाने से फायदा होता है? और जैसे झाड़ियाँ लोग देखते हैं तो काट देते हैं कि यार ये झाड़ी नहीं होनी चाहिए, तो इससे भी फायदा होता है, ये लगानी चाहिए?
घास जो है ना, घास तो प्रॉपर हम अपने लॉन में या ग्राउंड वगैरह में लगा सकते हैं क्योंकि ये इसकी ग्रोथिंग बहुत होती है, जैसे बारिश होगी फिर ये जंगल बनेगा और उसमें फिर और चीजें माहौल दुश्मन हो जाती है ना, फिर एक चीज
हद
से ज्यादा बढ़ोतरी। घास हमारे पास जो चल रही है वो फाइन डाका टॉप है, हमारी गर्मी और वो सर्दी बर्दाश्त करता है, सिंध और पंजाब की, और कोरियन फीड है, अमेरिकन है, उसमें फाइन फ्रंट एक चीज आई है, इसमें मशीन नहीं चलानी पड़ती और वो कोरे में भी हो जाती है, बर्फ के नीचे भी बच जाती है, इसमें काफी चीज है, लेकिन वो प्रॉपर उसकी केयर करेंगे तो चलेगा, नहीं तो वो भी जंगल ही बनेगा, फिर उसमें कीड़े मकोड़े आएंगे और मच्छर बहुत ज्यादा फिर होता है। आजकल हमारे पंजाब में मच्छर का सैलाब आया पड़ा।
अच्छा, बाज़ लोग ये भी इससे भी घबराते हैं, इस कराची में मैंने देखा है लोग इसलिए अपने घर में गमले नहीं रखते या क्यारी खत्म करा देते हैं कि मच्छर आते हैं, तो इसका फिर क्या हल है?
सर सिंपल है, उसमें पानी खड़ा ना रहने, पौधा भी मर जाता है अगर पानी खड़ा हो रहा है किसी चीज में, पौधा गमले में अगर पानी ज्यादा देर खड़ा रहा है तो पौधा मर जाएगा। पानी आपने दिया उसको ड्रेन होना चाहिए, उसमें मीडिया किस्म का इस्तेमाल करें, यानी कि चिकनी मिट्टी ना हो, पानी उसमें ड्रेन हो गया बस खत्म है, ठीक है पौधा चल रहा है, मच्छर नहीं होगा, मच्छर हमेशा खड़े पानी में आता है।
अच्छा,
जहाँ पे पानी 2-4-10 दिन खड़ा रहा है उसका वो टाइम पीरियड उसका पूरा हो रहा है सर, उसका जो साइकिल है अंडे से लार्वा लार्वे से, वो तो इतने दिन अगर पानी खड़ा रहे कहीं उसमें बनेगा वो।
अच्छा,
में नहीं बनेगा।
जैसे फसलों पे कीड़े मार स्प्रे होती है, क्या इस तरह हमें घरों में भी अगर हम कोई लगा रहे हैं या अपने इलाके में कोई दरख्त लगा रहे हैं, शहर की मैं बात करूँ, तो वहाँ पे भी कोई ऐसा स्प्रे करना पड़ता है?
स्प्रे सर करना भी चाहिए, करना अगर आपने वो पौधे नहीं लगाए हो, लेमन ग्रास है अगर वो लगा दें, एक दो पौधे और हैं, न्याजू टाइप के हैं, वो आठ सात महीने निकाल जाते हैं, सीजनल है, लेकिन लेमन ग्रास सीजनल नहीं है, इसमें कई चीजें सीजनल है, वो आप घरों में लगाए उसमें मच्छर भाग जाता है, दीमक भाग जाती है, इस तरह के पौधे भी हैं।
ठीक है। अच्छा, आपने अपनी एक तहरीर में लिखा है कि जब आप पौधा लगाते हैं, दरख्त लगाते हैं, तो उसकी जड़ के पास एक हड्डी साफ सुथरी करके रख दिया करें, तो ये क्या साइंस है, ये इससे क्या फर्क पड़ता है?
सर, ये हमारे साइंसदानों ने फरमाया हुआ है कि कैल्शियम की जरूरत पौधे की वो पूरी करते हैं, वो डिकम्पोज हो रही होती है हड्डी, उसमें से पौधा कैल्शियम ले रहा होता है।
अच्छा, तो उससे फिर वो उसकी उसकी ग्रोथ में फर्क पड़ता है?
जी हाँ सर, इसमें असल में ये ना कि वजाहत नहीं करते हमारे जो सीनियर हजरात हैं, अवेयरनेस की भी कमी है, वो कहते हैं गोबर डालें आप नीचे पौधे के, वन थर्ड नीचे गोबर डाल के ऊपर मट्टी डालें, मिक्स करके फिर पौधा लगा दें। और हमारे किसान या बागबान हजरात ये कहते हैं कि ताजा गोबर डाल देते हैं
जी,
तो पौधा लगाते हैं, जैसे पौधे की रूप वहां पे पहुंचती है और वो नीचे समझ लें कि आग ही रखी हुई है,
अच्छा
वो पौधा जल जाता है। इसमें जो गोबर अगर आप इस्तेमाल करते हैं, जो फार्म मैन्योर जिसको कहते हैं, पुराना होना चाहिए, बिल्कुल उसका वो जो गर्मी है हिद्दत उसमें खत्म हो चुकी है, वो डीकम्पोज हो चुका हो या कर दिया जाए, फिर उसको इस्तेमाल करें। ताजा इस्तेमाल करेंगे दो चार दस दिन हफ्ता महीना पुराना भी करेंगे तो पौधे को जला देगा।
ठीक। अच्छा, हमारी हुकूमत कहती है कि उसने खैबर पख्तूनख्वा में 1 अरब दरख्त लगाएं, तो लोग कहते हैं शायद उन्होंने बीज फेंके हैं, दरख्त तो बाकायदा जैसे आप बता रहे हैं पौधा लगाना और जड़ के साथ, शायद ऐसा नहीं किया होगा बीज फेंक दिए होंगे, तो आप बताएं 100 बीज फेंक दें तो उसमें से कितने खुद ब खुद दरख्त बन जाते हैं?
सर शायद 2-3%
बस।
अभी मैं बात करूंगा यहाँ पे तो फिर पाकिस्तान में होगा कि यह जी नून लिखा है या अपोजिट
पार्टी। नहीं नहीं, हम तो आपसे एक माहिर के तौर पे पूछ रहे हैं जी।
सर वहाँ पे किया ये गया कि उन्होंने पहले प्लान कर लिया था कि हमने यहाँ पे चीड़ लगानी है
जी
और ऑलिव लगानी है
जी,
उनके अपनों वजीरों ने नर्सरियां तैयार करवाई
जी,
नर्सरियां तैयार होगी, एक चीज जब करोड़ों में आ रही है ना जी,
जी
तो वो तैयार हो गई अच्छी खासी, उस पर पैसा मिल गया इनको, और इन्होंने फिर क्या किया कि वो पौधे शो करवा दी कि हम ये फला 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 एरिया में लगाने लगे।
ठीक।
हर चीज उन्होंने ओके करके कागजी कार्रवाई जब पूरी होगी तो वो पौधा मार्केट में सेल के लिए आ गया।
अच्छा,
जिस तरह हमारे हॉस्पिटल की दवाइयाँ जब शो हो जाती है कि हाँ जी हमने इतने मरीजों को दे दिए, रजिस्टर में लिख देते हैं ये दवाइयाँ हमने दे दी, लेकिन बाद में पकड़ी जाती है मार्केट में सेल हो रहे, इस तरह ये पौधे लगे कम शायद 10% भी ना लगे, 8-10% कभी भी क्या कर सकते हैं।
और 10% में से भी आप कह रहे हैं कि शायद जो 10% भी होगा उसमें से भी 1-2% ही आप कह रहे हैं कि वो जड़ पकड़ सकेंगे या बड़े हो सकेंगे?
बड़े हो सकेंगे। आप सीड की बात करते हैं, पौधों की तरह सीड तो जो है ना इस तरह फेंकने से, क्योंकि उसका एक टाइम है।
अच्छा,
कि बारिशों के मौसम में उसको फेंकेंगे और खाली सीड फेंकेंगे तो उसमें हो सकता है परिंदे खा लें उसको।
अच्छा,
या उसको कीड़े मकोड़े खा लें उस दौरान, क्योंकि ये उनकी खुराक भी है।
ठीक है।
तो इसका बकायदा सिस्टम है कि मट्टी में आप उसकी गेंद बनाएंगे, बाउल बनाएंगे, उसके अंदर सीड होगा और वो फिर फेंकेंगे, जैसे ही बारिश आएगी वो बॉल जो है मिट्टी का बना होगा गेंद, वो नमी पकड़ेगा, उसमें से सीड सप्रोट करेगा।
ठीक है।
फिर वो चलेगा, खाली सीड फेंकने से उसका अच्छे रिजल्ट नहीं मिलता।
ठीक है। शाहिद शेख छांगा साहब, हमें पतोकी से ज्वाइन किया और हमें हमारी मालूमात ने बहुत बेशकीमत इजाफा किया, बहुत शुक्रिया आपके कीमती वक्त का। आपसे दोबारा भी किसी मौके पर हम रابطہ करेंगे और मजीद आपसे बात करेंगे, बहुत खुशी हुई आपसे बात करके। आज हमने उन रज़ाकारों से बात की जो मुल्क भर में मुख्तलिफ शहरों में दरख्त लगा रहे हैं, पाकिस्तान का लैंडस्केप बदलने की कोशिश कर रहे हैं, सब्ज़ा जो गायब होता जा रहा था उसे दोबारा वापस लेके आ रहे हैं, और इसके पता ये चला कि हुकूमत के बजाय आम लोग अगर इस काम का बीड़ा उठा लें तो बहुत कामयाब साबित होते हैं। ये एक ऐसा मौजू है कि इसे बार बार हमें इस पर बात करनी चाहिए ताकि लोगों को तरगीब मिले और लोग दरख्त लगाएँ। इसी के साथ हमारे आज के प्रोग्राम का वक्त अब ख़त्म होता है। हमारी प्रोड्यूसर थी शहनाज नफीस और हमारे इंजीनियर थे पीठ हंडले। अब मुबशिर अली जैदी को इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے۔ دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
پاکستان میں بہت سے نمایاں صحافی کچھ عرصے سے روایتی میڈیا سے ہٹ کر یوٹیوب اور ٹویٹر جیسے غیر روایتی میڈیا پلیٹ فارمز پر زیادہ فعال نظر آ رہے ہیں، اس کی کیا وجوہات ہیں اور حکومت میڈیا سینسرشپ سے متعلق ان صحافیوں کے تحفظات پر کیا کہتی ہے؟ اس حوالے سے ہماری ساتھی گیتی آرانیس نے ایک رپورٹ تیار کی ہے، آئیے سنتے ہیں۔
طلعت حسین ٹی وی صحافت کا ایک جانا پہچانا نام ہونے کے ساتھ ان صحافیوں میں سے ایک ہیں جنہوں نے پچھلے چند عرصے میں روایتی میڈیا سے کسی حد تک خود کو الگ کر لیا ہے۔ طلعت اور دوسرے کئی اور صحافی اب یوٹیوب چینل اور فیس بک لائیوز کے ذریعے اپنے دیکھنے اور سننے والوں سے جڑے ہوئے ہیں۔
میں تو بہت زیادہ نالاں ہوں مین اسٹریم میڈیا کے پلیٹ فارم سے، جو سینسرشپ اس وقت وہاں پر موجود ہے وہ ناقابل بیان ہے۔ یہ کبھی کبھی کبھار آپ کو ایک آدھ انٹرویو آگے پیچھے ہوتا ہوا نظر آ جاتا ہے، اس سے بڑی خبر بن جاتی ہے، لیکن جو ڈیلی گرائنڈ میں جو سینسرشپ ہے وہ میرا نہیں خیال کہ کوئی صحافی نے ابھی اس کو ڈاکومنٹ کیا۔ جس قسم کا پروڈکٹ ہم جنریٹ کر رہے ہیں، اب ہم مونیٹائز ہو گئے، میرے پاس اتنا ریونیو ہے کہ اس سے میں اپنا ایک چھوٹی ٹیم کو سسٹین کر سکتا ہوں۔
ماروی سرمد بھی ان صحافیوں میں شامل ہیں جو یہ سمجھتی ہیں کہ ان کی رائے اور تنقید پر 2018 کے جنرل الیکشن سے پہلے ہی پابندیاں لگنا شروع ہو گئی تھیں، اور آج جب صحافیوں کی ایک بڑی تعداد بے روزگاری سے دوچار ہے تو اظہار رائے پر پابندی کی ذہنی اذیت کے ساتھ روز بڑھتے معاشی بوجھ نے بھی ان کا جینا مشکل کر دیا ہے۔
یہ ہمیں پتہ ہے کہ ہمیں ان تک کوئی بات، ان کو بھی کوئی تنقید پہنچانی ہو، کوئی کسی چیز پہ کریٹیکلی اپنا انالیسس دینا ہو تو ٹویٹر کو استعمال کر کے انہیں پہنچ جائے۔ بات تو کہہ دی، لیکن اب گھر کیسے چلانا ہے وہ ایک ہے۔ ابھی تک تو ہم نے سے بہت سارے لوگ ہیں، میں بھی انہیں شامل ہوں، اپنے گھر کا سامان بیچ بیچ کے گزارا کریں۔
ایسے صحافی جو مین اسٹریم میڈیا سے ہٹ کر اب غیر روایتی میڈیا کی طرف چلے گئے ہیں، وہ اتنا ضرور مانتے ہیں کہ غیر روایتی میڈیا میں خود کو منوانے کے لیے ابھی ضروری ہے کہ آپ کے نام سے لوگ واقف ہوں، ورنہ یہ راستہ بھی ان عام میڈیا ورکرز کے لیے نہیں ہے جو حالیہ چند ماہ میں کسی نہ کسی وجہ سے بے روزگار ہو گئے یا سینسرشپ سے پریشان ہیں۔
صحافیوں کی ایک بڑی تعداد حکومت کی میڈیا پالیسی سے خائف ہے، یہ تو آپ نے دیکھا، لیکن حکومت اس بارے میں کیا موقف رکھتی ہے یہ دیکھنا بھی باقی ہے۔
حکومت کا موقف ہے کہ روایتی میڈیا کو چھوڑنا یا جاری رکھنا سب کا اپنا فیصلہ ہے۔ ان کا کہنا ہے کہ حکومتی میڈیا پالیسی میں سینسرشپ کا عنصر ہرگز نہیں۔
حکومت آپ کے رائٹ آف فریڈم آف ایکسپریشن اینڈ سپیچ کو اون کرتی ہے۔ میڈیا کے اندر بیٹھا کوئی بھی شخص جو ہے اس کی جان مال، اس کا جو رائٹ ہے، اس کا قلم وہ جتنا اس دور میں محفوظ ہے اور اس کو طاقت ملی ہے وہ کسی حکومت میں نہیں ملی، اور ہم اور طاقت آپ کو دیں گے۔
معاشی دنگی ہو یا کوئی اور وجہ، صحافی کہتے ہیں کہ وہ اپنی بات پہنچانے کے لیے ٹیکنالوجی اور متبادل پلیٹ فارمز کا سہارا لینے کو بالکل تیار ہیں۔ سوال یہ ہے کہ کیا متبادل میڈیم کا استعمال اپنی بات دوسروں تک پہنچانے کا مقبول طریقہ بن سکے گا؟ اعداد و شمار اتنا ضرور بتاتے ہیں کہ غیر روایتی میڈیا پر بھی ان صحافیوں کو فالو کرنے والوں کی تعداد میں اضافہ ہو رہا ہے۔ گیتی آرانیز، وائس آف امریکہ، اسلام آباد۔
وی او اے اردو اب آپ کے ہاتھ میں،
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے۔
دور جانے کی ضرورت نہیں، وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ اسٹور پر بھی دستیاب ہے۔
وی او اے اردو اب آپ کے ہاتھ میں۔
ریڈیو پروگرام صدائے جہاں نیوز نیٹ ورک اور وائس آف امریکہ کی مشترکہ پیشکش ہے۔ یہ پروگرام سنتے رہیے اور اس بارے میں اپنی آراء، تجاویز اور سوالات کے لیے ہم سے رابطہ کیجیے facebook.com/sej radio یا پھر facebook.com/radio news network۔